यो रेडियो नेपाल हो। अब बेन्जो सुवेदीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानूनी दायरामा ल्याइने स्पष्ट पारेको छ। केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग संकलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको छैन। त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले त्यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न प्रवक्ता शर्माले विज्ञप्ति मार्फत अनुरोध गर्नुभएको छ। जेएनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता शुरू भएको छ। अदालतमा सबै प्रकारका रिट निवेदन दर्ता आजदेखि खुल्ला भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 157 तथा मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 73, 137 र 155 निवेदनहरू दर्ता एवं सुनवाई हुने सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतको गत 26 गते आइतबार बसेको पूर्ण बैठकले आजदेखि नयाँ मुद्दा दर्ता शुरू गर्ने निर्णय गरेको थियो। साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रवाह नहुँदासम्म म्याद, हदम्याद र तारिक नगुज्रने सर्वोच्च अदालतले जनाएको छ। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सर्वोच्च अदालतमा आज अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटनसँग सम्बन्धित रिट परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। प्रवक्ता कोइरालाका अनुसार अदालतमा अरू निवेदनहरू पनि पेश हुने क्रममा रहेका छन्। रिटहरू अध्ययनकै क्रममा रहेको र अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ़ने प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। भदौ 24 गते जेएनजी प्रदर्शन क्रममा सर्वोच्च अदालत पूर्ण रूपमा जलेपछि बन्द रहेको अदालतमा आजदेखि नयाँ मुद्दा दर्ता शुरू भएको हो। नेपाल पोलिसी इन्स्टिच्यूट एनपीआईले विदेश स्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई 9 बुधे नीति सिफारिश गरेको छ। विदेश स्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी 2026 निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू शीर्षकको नीति सिफारिश एनपीआईले निर्वाचन आयोगका आयुक्त जानुका तुलाधर र अन्य पदाधिकारीहरू तथा सचिव माधव पन्तलाई बुझाएको छ। विश्वका धेरै देशहरूले विभिन्न विधि प्रयोग गरेर विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार कार्यान्वयन गरेको उल्लेख गर्दै एनपीआईले विदेशमा रहेका नेपालीका लागि मिश्रित प्रकारको बाह्य मतदान विधि सुझाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्दको रिहाईमा महत्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यको प्रयासमा योगदान पुर्याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर प्रदान गर्ने घोषणा गर्नुभएको छ। राष्ट्रपति हर्जोगले आफ्नो कार्यालय मार्फत जारी गरिएको विज्ञप्तिमा अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षा, सहकार्य र शान्तिपूर्ण भविष्य आधारित नयाँ युगको जग बसाल्नु भएको उल्लेख गरिएको छ। चीनले अमेरिकासँगको व्यापार युद्धमा अन्त्यसम्म लड्न तयार रहेको कड़ा चेतावनी दिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता बेजिङले दुर्लभ खनिज तत्वहरूको निर्यातमा नयाँ नियन्त्रण लगाउने निर्णयको प्रतिक्रियामा चीनले आज यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। उच्च प्रविधि उद्योगमा ठूलो प्रभाव पार्ने ती दुर्लभ खनिज तत्वहरूमा अहिले चीनको विश्वव्यापी प्रभुत्व रहेको छ। इण्डोनेसियामा सांसदहरूको तलब र भत्तामा अत्याधिक वृद्धिलाई लिएर जनआक्रोश बढ़ेको छ। नयाँ भत्ता वृद्धिपछि सांसदहरूले अब 70 करोड़ 20 लाख इण्डोनेसियन रूपियाँ अवकाश भत्ता पाउनेछन्, जुन अघिल्लो 40 करोड़ रूपियाँको भत्ता भन्दा लगभग दोब्बर वृद्धि भएको अधिकारीहरूले बताएका छन्। अब खेलकुद। ओमानमा जारी आईसीसी पुरूष 2020 विश्वकप छनौटको सुपर सिक्स अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई 5 रनले पराजित गर्दै विजयी भएको छ। ओमानमा गैराती भएको खेलमा नेपालले कतारलाई 5 रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो। आइतबार भएको पहिलो खेलमा नेपालले यूएईलाई 1 रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो। अब मौसम। हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अंग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।